आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
खुसीको स्वर्गको देशमा जानु है छैन, प्रभु येशु ख्रीष्टलाई सम्झौं है, कुनैमा विश्वास गरेमा छैन अनन्त जीवन पाइनेछ, वचन उनको सुन्दैमा छैन तयारी हामी बस्छौ है। बाटो र सत्य जीवन म नै हो भनी भन्छन् है,
म बिना तैले कोही पनि स्वर्गमा तसै पुग्दैन, पिताको घरमा पुग्दैन,
तसैले उनैमा विश्वास छैन गरेमा स्वर्गमा पुगिनछ, तसैले उनैको पुरैमा भौजे तयारी हामी बस्छौ है। स्वर्गको देशैमा लानेमा छु, अनन्त जीवन दिनेमा छु, तसैले उनैमा भरोसा छैन गरेमा स्वर्गमा पुगिनछ, तसैले उनैको बाटोमा हेर्दै तयारी हामी बस्छौ है। हालेलुया, स्वर्गको देशमा जानु है छैन, प्रभु येशु ख्रीष्टलाई सम्झौ है, कुनैमा विश्वास गरेमा छैन अनन्त जीवन पाइनेछ, वचन उनैको सुन्दैमा छैन तयारी हामी बस्छौ है, तयारी हामी बस्छौ है, तयारी हामी बस्छौ है, तयारी हामी बस्छौ है, तयारी हामी बस्छौ है।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रिय श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह। साथै तपाई सबैलाई मेरो हृदयभित्रबाट नै नमस्कार टक्र्याउन चाहन्छु। श्रोता, आज पनि तपाईहरू पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको निम्ति तयारीको साथ रेडियोको सेटको अगाडि आइपुगिसक्नु भएको छ होला। आज पनि निश्चय नै परमेश्वरले हामी प्रत्येकलाई उहाँको वचनबाट हामीलाई गहिरा गहिरा कुराहरू सिकाउनुहुनेछ र हामी आत्मिक रूपमा लाभान्वित हुनेछौ। श्रोता, म तपाईहरूलाई धन्यवाद दिन चाहन्छु नियमित रूपमा यो कार्यक्रममा भाग लिई आफ्ना सुझावहरू प्रतिक्रियाहरू पत्रको माध्यमद्वारा पठाइरहनु भएको लागि। आउने दिनहरूमा पनि यसरी नै तपाईहरूबाट सुझाव र तपाईहरूबाट यस्तै किसिमको मायाहरूको प्रतीक्षामा रहनेछौ। प्रिय श्रोता, पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा आज हामी उत्पत्ति 31 अध्याय पद 17 55 पदबाट देख्न गइरहेका छौ। श्रोता, अघिल्लो दिनमा हामीले उत्पत्ति 31 अध्याय 1 पददेखि 16 पदसम्म देखिसकेका छौ, जहाँ हामीले देखेका थियौं कि याकुब हारानबाट आफ्नो प्रतिज्ञाको मुलुकमा फर्किआउन चाहन्छन्। वास्तवमा परमेश्वर त्यहाँ तिनी कहाँ प्रकट हुनुभएर त्यस स्थानबाट र लाबानको घरबाट निस्किजानलाई निर्देशन दिनुहुन्छ। पहिलो कारण चाहिँ यो हो कि परमेश्वरले याकुबलाई प्रशस्त चौपायाले आशिष दिनुभयो। तिनीसँग लाबानको भन्दा धेरै चौपाया भेडा बाख्राहरूले आशिष दिनुभयो। यद्यपि तिनी जीवनमा विश्वासको हिँडाइमा धेरैपल्ट लडे तापनि गिरे तापनि अनि परमेश्वरले तिनलाई त्यही कुराको कटनी गर्नलाई पनि लगाउनुभयो जुन तिनले रोपेथे। तिनले मामा लाबानबाट धेरै कुरा सिकेथे, खास पाठ सिकेथे। आखिरीमा तिनी परमेश्वरबाट चुनिएका जन नै थिए। परमेश्वरसँग तिनको जीवनमा महान योजना थियो। अहिले तिनको धन सम्पत्ति र चौपायाहरूमा लाबान र उसका छोराहरूले ईर्ष्या गर्न लागे, डाहा गर्न लागे। उत्पत्ति 31 अध्याय 1 र 2 पदमा हामी पढ्छौं, लाबानका छोराहरूले यसो भनिरहेका याकुबले सुने, हाम्रा बाबुका सबै थोक याकुबले लिइसके र हाम्रा बाबुकै सम्पत्तिबाट तिनले यति धेरै पाएका छन्। र याकुबले लाबानको व्यवहार हेर्दा पनि आफूप्रति तिनको भावना पहिलो जस्तो नभएको देखे। यो कुरा याकुबले थाहा पाए अनि परमेश्वर स्वयंले पनि आफ्नो दर्शन दिनुहुँदा भन्नुभयो उत्पत्ति 31:12 पदमा, किनकि लाबानले तमाथि जे गरिरहेको छ सो मैले देखे। लाबानले पहिले नै याकुबलाई शोषण गरिसकेको छ। उसलाई दिएको भन्दा 10 गुणा धेरै तिनले याकुबबाट काम लिए। उत्पत्ति 31 अध्याय 6 र 7 पदमा भनिएको छ, मेरो बले भ्याएसम्म मैले तिमीहरूका बाबुको सेवा गरेको तिमीहरूलाई थाहै छ, तापनि तिमीहरूका बाबुले मलाई ठग्नु भएको छ र मेरो ज्याला 10 बदल्नु भएको छ, तर परमेश्वरले तिनलाई मेरो हानि गर्न दिनु भएन। हजुर, यो एक कारण थियो कि परमेश्वरले याकुब त्यस स्थानबाट निकाली आफ्नो प्रतिज्ञाको मुलुकमा ल्याउन चाहनु भएको र याकुब पनि यही कारणले गर्दा त्यहाँबाट छोड्न चाहन्थे। दोस्रो कुरा, अहिले याकुबसँग 11 जना छोराहरू जन्मेका थिए अनि तिनीहरू बढ़िरहेका थिए, हुर्किरहेका थिए। अहिले परमेश्वर चाहनुहुन्न कि त्यस हारानमा लाबानको परिवारको प्रभाव तिनीहरूमाथि परेको, किनकि परमेश्वरसँग ती याकुबका छोराहरूको जीवनमा महान उद्देश्य थियो। तिनीहरू इसरायल राष्ट्रका 12 कुलका शिरहरू हुन गइरहेका थिए। तिनीहरू खास विशेष कुराको निम्ति चुनिएका जनहरू थिए र अहिले परमेश्वर तिनीहरूलाई त्यस प्रतिमा पूजक वातावरणमा हुर्के बढेको चाहनुहुन्न थियो, त्यसको प्रभावबाट अलग गराउन चाहनुहुन्थ्यो। त्यही कारण परमेश्वरले याकुबलाई त्यहाँबाट निस्किजान निर्देशन दिनुभयो अनि यो कुराको कुराकानी गर्न याकुबले सुटुक्कै आफ्नी पत्नीहरू लिया र राहेललाई बथान भएको खर्कमा बोलाए र तिनीहरू पनि याकुबसँग उसको कुरासँग एकदमै सहमत भए। तिनीहरू याकुबसँग खडा भए, उभिए, किनकि तिनीहरू स्वयंले वास्तविकता जानेका थिए कि कति धेरै उनीहरूको पिता लाबानले याकुब र उनको परिवारमाथि शोषण गरिरहेका थिए। अब तिनीहरू हारानबाट सुटुक्क भाग्छन्। उत्पत्ति 31:17-19 पदमा हामी पढ्छौं, तब याकुब उठेर आफ्ना छोराहरू र स्वास्नीहरूलाई उँटमाथि राखे, अनि तिनले आफ्ना सबै गाई वस्तुलाई अघि धपाई पदन आरनमा रहँदा आफूले प्राप्त गरेका सबै सम्पत्ति लिएर आफ्ना पिता इसाक कहाँ कनान देशमा जानलाई तिनी निस्के। मित्र, यहाँ केही विशेष कुराको प्रकाश छ जुन अति नै चाखलाग्दो छ। याकुब उठेर हत्तपत्त गरेर सूचना नदी त्यस स्थान छोड्छन्। तपाईंलाई यादै होला, जब तिनी घर छोडेथे आफ्नो दाई एसाउबाट भाग्दा तिनले त्यही काम गरे, सुटुक्कै भागेथे। अहिले तिनी आफ्नो मामाबाट भागिरहेका छन्। तर यस समय चाहिँ यो तिनको गल्ती वा दोष होइन। यो स्पष्ट छ कि तिनी यसको लागि तयारी छन्। तिनीसँग सम्पूर्ण बगालहरू, बथानहरू, नोकरहरू त्यहाँबाट स्थान छोड्नलाई तयारी छन्। राहेलले चाहिँ आफ्ना बाबुको घर देउता चोरेर लगिन्। मैले पहिल्यै भने कि तिनीहरू प्रतिमा पूजक घरमा परिवारमा थिए। परमेश्वर चाहनुहुन्न थियो कि याकुबका छोराहरू त्यस्ता वातावरणमा हुर्किएको बढेको। तर हेर्नुहोस् त, राहेल त्यो प्रतिमा पूजक घरमा हुर्के बढेकी थिइन् र तिनी आफ्ना देउता आफूसँगै लिएर जान चाहन्छिन्। ओह, कस्तो आदिम रूढीवादी विचार तिनी कहाँ थियो। अरू त के, याकुबले पनि सोचेका थिए कि तिनी परमेश्वरबाट भागे जब तिनले एकपल्ट घर छोडेथे। तर परमेश्वर बेतेलमा तिनी कहाँ तिनको अगाडि प्रकट हुनुभयो। तिनले यो कुरा पत्ता लगाए कि तिनी परमेश्वरबाट कहिले पनि कति पनि भाग्न सक्दैनन्। वास्तवमा धेरै वर्ष पछिबाट दाऊद भन्ने परमेश्वरको एक महान जनले भजन संग्रह 139:7-10 पदमा लेखे, तपाईँको आत्माको दृष्टिबाट म कहाँ जाउँ, अथवा तपाईँको सामनेबाट म कहाँ भागौं। स्वर्गमा उक्ले भने तपाईँ त्यहाँ हुनुहुन्छ, पातालमा आफ्नो ओछ्यान बनाए भने त्यहाँ तपाईँ हुनुहुन्छ। यसको मतलब मृत्युले पनि तपाईँलाई अलग गर्न सक्दैन परमेश्वरको दृष्टिबाट। अनि बिहानको पखेटामा उडेर समुन्द्रको पल्लो किनारमा बसे भने पनि त्यहाँ पनि तपाईँको भौलीले मलाई समात्नेछ। मेरो मित्र, अरू त के, तपाईँ चन्द्रमामा जानुहुन्छ भने पनि तपाईँ परमेश्वरबाट भाग्न सक्नुहुन्न। मित्र, तपाईँ कति पनि परमेश्वरबाट टाढा रहन भाग्न सक्नुहुन्न। तपाईँ आफ्नो पापबाट भाग्न सक्नुहुन्न, छिपिन सक्नुहुन्न। त्यसकारण यही नै उत्तम हुनेछ, बरु दिनता र नम्रता, पश्चापी टुटेको हृदय लिएर उहाँ कहाँ क्षमाको भिख माग्दै आएको। पहिलो युहन्ना 1:9 पदले भन्छ, यदि हामीले आफ्ना पापको स्वीकार गर्यौं भने हाम्रो पापको क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्न उहाँ विश्वास योग्य र धर्मी हुनुहुन्छ। अहिले याकुब आफ्ना पत्नी, छोराछोरीहरू, नोकर चाकर अनि सम्पूर्ण सम्पत्तिहरू लिएर सुटुक्कै हारानबाट, लाबानको घरबाट भाग्छन्। 31:20-21 हामी पढ्छौं, त्यसबाहेक अरामी लाबानलाई याकुबले झुक्याए, कारण तिनको भाग्ने मति छ भनेर तिनले उनलाई बताएनन्। यसरी आफूसँग भएका सबै कुरा लिएर याकुब भागेर महानदी युफ्रेटिस तरे र गिलातको पहाड़ी देशतर्फ लागे। तिनीहरूले अहिलेसम्म थुप्रै यात्राको दूरी नागिसकेका थिए। अहिले लाबानले याकुबलाई पछिबाट आएर छेक्छन्। 22-23 पदमा हामी पढ्छौं, तेस्रो दिनमा याकुब भागेको खबर लाबानले सुने, अनि उनले आफ्ना दाजु भाइहरूलाई साथमा लिएर 7 दिनसम्म तिनलाई लखेटे र गिलातको पहाड़ी देशमा तिनलाई भेटाए। लाबान याकुबलाई छेक्न अति नै छिटो छिटो गरेर यात्रा गरे। तपाईँ यो कुरामा निश्चय हुन सक्नुहुन्छ कि लाबान याकुबसँग अलिकता मात्र रिसाएका थिएनन्। मलाई लाग्छ कि लाबान अति नै धेरै रिसाएका थिए, यति धेरै रिसाए कि याकुबलाई मार्न बेर लगाउँदैनथे। तर परमेश्वरले हस्तक्षेप गर्नुभयो। 24 पदमा हामी पढ्छौं, तब आरामी लाबानका राति सपनामा परमेश्वर देखा पर्नुभयो र उनलाई भन्नुभयो, होसियार गर, तैले याकुबलाई असल कि खराब केही कुरा नभन। अर्को शब्दमा त के भन्छस् र के गर्छस् त्यस कुरामा होसियार हौ। 25 पदमा भनिएको छ, लाबानले याकुबलाई भेटाउँदा याकुबले आफ्नो पाल किलातको पहाड़ी देशमा टाँगेका थिए र लाबानले पनि आफ्ना दाजु भाइहरूको साथमा त्यही पाल टाँगे। अहिले मामा लाबानको कुरा सुन्नुहोस्। वास्तवमा तिनी चलाक दुर्जन व्यक्ति थिए। तिनी वास्तवमा रिसले चूर भएर आएका छन् र तिनी याकुबले लिएका सबै चीजहरू वापस लिन चाहन्छन्। साथै सम्भवत याकुबलाई मारिकन आफ्नी दुई छोरीहरू र तिनीहरूका सन्तानहरू बच्चाहरूलाई फर्काएर लान चाहन्थे। 26 र 27 पदमा पढिदिन्छु। 26 र 27मा भनिएको छ, लाबानले याकुबलाई भने, तिमीले मलाई झुक्याएर मेरा छोरीहरूलाई लड़ाईका कैदीहरूलाई चाहिँ लगेर यो के गरेको? तिमी किन मलाई नभनिकन सुटुक्क भागेर मलाई धोका दियौ? म बीडा र खैजडीको खुसियालीमा तिमीलाई पठाउने थिए। मेरो नातिहरू र छोरीहरूलाई विदाईको मोही खान मलाई किन दिएनौ? यो तिमीले मूर्खता गर्यौ। हेर्नुहोस् त, मामा लाबान कति चलाक चतुर छन्, कस्तो राजनीतिज्ञ। भनिएको छ, तिमी किन मलाई नभनिकन सुटुक्क भागेर मलाई धोका दियौ? म बीडा र खैजडीको खुसियालीमा तिमीलाई पठाउने थिए, तर मलाई लाग्दैन कि तिनले वास्तवमा यो गर्दथे। त्यसपछि तिनी निरन्तर भन्छन्, मेरा नाति नातिना र छोरीहरूलाई विदाईको मोही खान मलाई किन दिएनौ? यो तिमीले मूर्खता गर्यौ। अनि 29 पदमा भनिएको छ, तिमीलाई हानि गर्ने शक्ति मसँग छ, तर तिम्रा बाबुका परमेश्वरले हिजो राति मलाई यसो भन्नुभयो। लाबान तिनलाई भन्छन् कि तिनी वास्तवमा तिनलाई विदा गर्न त्यहाँ आएका थिएनन्, तर परमेश्वरले बीचमा हस्तक्षेप गर्नुभयो हानि गर्ने कामबाट। यही नै लाबान भन्दछन्। 30 पदमा, तर तिम्रा बाबुका परमेश्वरले हिजो राति मलाई यसो भन्नुभयो, होसियार गर, तैले याकुबलाई असल कि खराब केही पनि नभन्। अब तिम्रा बाबुको घरमा जान, तिमीले ज्यादै इच्छा गरेको हुनाले तिमी हिँडेका छौ, तर मेरो देवताहरू चाहिँ किन चोर्यौ? लाबान तिनलाई भन्छन् कि तिनी वास्तवमा तिनलाई विदा गर्न त्यहाँ आएका थिएनन्, तर परमेश्वरले हस्तक्षेप गर्नुभयो बीचमा कुनै हानि गर्ने कामबाट। र 35मा परमेश्वरले तिनलाई भनेको कुरा भन्छन्, र अहिले तिनी चोरीको देवताको बारेमा कुरा निकाल्छन्। वास्तवमा यो कुरा याकुबलाई थाहै थिएन कि राहेलले यो चोरेकी थिइन्। जब तिनले लाबानलाई उत्तर दिन्छन्, तिनी यो कुराको उत्तर दिन्छन् जुन तिनलाई केही जानकारी नदी तिनी भागेको कुराको बारेमा उत्तर दिन्छन्, किनकि त्यो राहेलले चोरेको उसलाई कति पनि थाहा थिएन। 31 पदमा भनिएको छ, याकुबले लाबानलाई जवाब दिए, तपाईँले आफ्ना छोरीहरूलाई मबाट जबरजस्त खोज्नुहुन्छ कि भन्ने मलाई डर लाग्यो। अहिले तिनी चोरेको देवताको आरोपमा उत्तर दिन्छन्। 32 पदमा, तर तपाईँका देवताहरू जससँग भेटाउनुहुन्छ त्यो जीवित रहने छैन। मसँग भएको तपाईँको कुन चिज छ सो हाम्रा कुटुम्बका सामुन्ने चिन्नुहोस् र लिनुहोस्। राहेलले ती चोरेकी याकुबलाई थाहै थिएन। तिनलाई यो कुरा निश्चय थियो कि लाबानबाट ती देवताहरू कसैले पनि चोरेका थिएनन्। हेर्नुहोस् त, याकुबले लाबानलाई विश्वास गरेनन्, तर यदि तपाईँ सोच्नुहुन्छ कि लाबानले याकुबलाई विश्वास गर्थे, तब तपाईँ पनि गलतमा हुनुहुन्छ। तिनीहरूसँग निश्चय नै आपसमा कति पनि विश्वास भरोसा थिएन। 33 35 पदमा हामी पढ्छौ, तब लाबान याकुबको पालभित्र त्यसपछि ल्याएको र दुवै कमारीहरूका पालभित्र पसे, तर केही पाउन सकेन। उनी ल्याएको पालबाट निस्केर राहेलको पालभित्र पसे, तर राहेल चाहिँ ती घर देवताहरू लिएर आफ्नो ऊँटको काठीमा राखी ती माथि बसिरहेकी थिइन्। लाबानले पालमा जताततै धुई धुइती खोजे, तर ती पाउनै सकेन। राहेलले आफ्ना बाबुलाई भनिन्, हजुर मसँग नरिसाउनु होला, म नछुने भएकी हुनाले मैले तपाईँको अगाडि उठ्नु भएन। यसरी उनले खोज्न त खोजे, तर ती घर देवताहरू भेटाउन सकेनन्। तिनले वास्तवमा आशा गरेका थिए कि निश्चय नै एकजना छोरीसँग त्यो देवताहरू हुनुपर्छ। राहेल अति नै चलाक केटी थिइन्, होइन र? आखिरमा तिनी पनि त्यही पिताका छोरी त थिइन्। तिनले ती देवताहरूलाई ऊँटको काठीमा राखी र त्यसमाथि बसिरहन्। यो क्षमा याचना गर्दै, यो बहाना गर्दै कि तिनी नछुने भएकोले पिताको सामने उठ्न भएन, तर वास्तवमा तिनी त्यसमाथि बसिरहेकी थिइन्। ओ, हामी यो परिवारको कस्तो वास्तविक तस्विर यहाँ पाउँदछौ। किन लाबानले यो देवताहरूको प्रतिमालाई यति गम्भीरपूर्वक लिएको भन्दा जससँग त्यो घरको देवताहरू हुन्छन् त्यही नै घर परिवारको धन सम्पत्तिको मालिक हुनेछ त्यस समयको प्रथा अनुसार, जुनको अर्थ यो थियो कि यदि याकुबसँग त्यो भए वृद्ध लाबानको हरेक धन सम्पत्तिको याकुब अधिपत्य गर्ने योग्यका थिए वा उत्तराधिकारी बन्न योग्यको थिए। त्यही नै कारण लाबानले पूरा दिलो ज्यानले त्यसको खोज तलाश गरे। तिनी कति पनि याकुब आफ्नो जाइजेताको अधिकार गरेको चाहँदैनथे। तिनले सोचे कि तिनले पहिल्यै पर्याप्त पाइसकेका छन्, अहिले लाबानले त्यो पाउँदैन। याकुबले अहिले अलिकता आत्मविश्वास पाए र तिनले कहीँ पनि त्यो देवताको प्रतिमा पाउन सक्ने छैनन् र याकुब यो कुरामा निश्चित छन् कि तिनीहरू त्यहाँ कति पनि कहीँ पनि छैन र अहिले तिनी आफ्नो ससुरालाई हप्काउन चाहन्छन्, थर्काउन चाहन्छन् जो तिनको खेदो गर्दै आएका थिए। 36-37 पदमा हामी पढ्छौ, याकुब झोकिए र लाबानलाई हप्काएर भने, मेरो अपराध के छ र तपाईँले मलाई यसरी लखेट्नुभयो? अब तपाईँले मेरा सबै मालतालहरूको खानतलास लिनुभयो, तपाईँका घरेलु मालहरू मध्ये के भेटाउनुभयो? खै ती तपाईँका र मेरा कुटुम्बहरूका अगाडि राखिदिनुहोस्, यिनीहरूले हामी दुईका बीचमा इन्साफ गरिदिनेछन्। अहिले याकुब आफ्नो गुनासो पोखाउन थाल्छन्। तिनले अनुशासनको पाठशालाको पाठ्यक्रमको पास गरिसकेका छन् र अहिले तिनी आफ्नो डिग्री पाइरहेका छन्। भन्छन् 38 पदमा, यी 20 वर्षदेखि म तपाईसँग भएको छु, त्यतिन्जेल तपाईँका भेडीहरू र बाख्रीहरूका गर्भ कहिल्यै उहिनन्, मैले तपाईँका बगालका भेडाहरू खाइन। अनि 39 पदमा भन्छन्, जंगली जनावरहरूले फराएकाहरूलाई पनि तपाईँ कहाँ मैले ल्याइदिन्थे, बरु क्षतिपूर्ति मैले गर्थे, दिनमा होस् वा रातमा होस् चोरी भएकाहरूको मोल पनि तपाईँले मबाटै लिनुहुन्थ्यो। अर्को शब्दमा, जब जंगली जनावरहरूले तिनका भेडा बाख्राहरू खाँदथ्यो र जब कसैले तिनको भेडा बाख्रा चोरी गर्दथ्यो, याकुबले नै क्षतिपूर्ति तिर्नु पर्दथ्यो। मलाई विश्वास गर्नुहोस्, यो लाबान अति नै कठोर दया विहीन मालिक थिए। र 40 पदमा भन्छन्, दिउँसोको गर्मीले र रातको चिसोले मलाई क्षीण बनाएको थियो, मेरो हालत यस्तै थियो, मेरो आँखामा पटक्कै निन्द्रा लाग्दैनथ्यो। ओ मित्र, विचारा याकुबले मामा लाबानको घरमा थुप्रै समस्या कठिनाई र दुःख र आँसुका घडीहरू बिताएथे। मित्र, यही नै याकुबको जीवनमा भएको थियो। तिनी एक व्यक्ति थिए जसले सोचेथे कि तिनी पापबाट त्यसै कुनै दण्ड बेगर उम्किन सक्छन्, वञ्चित हुन सक्छन्, पापबाट भाग्न सक्छन्, तर परमेश्वरले तिनलाई त्यतिकै उम्कन दिनु भएन। किनभने परमेश्वर यो स्पष्ट बनाउनु भएको छ कि मानिसले जे रोप्छ त्यसको कटनी पनि गर्दछ। याकुबले आरम्भमा आफ्नो घरमा हुँदा परमेश्वरको अधीनतामा समर्पित हुन इन्कार गरेथे, त्यसकारण तिनले आफ्नो मामा लाबान कहाँ समर्पित हुनु पर्यो। याकुब आफ्नो पत्नी र गौरव प्रतिष्ठा प्राप्त गर्न आएथे, तर तिनलाई नोकर चाकर बनाइयो, दास जस्तो बनाइयो, किनभने परमेश्वर ज्येष्ठ जन्म अधिकारको आदर गर्नुहुन्छ। याकुबले आफ्नो पितालाई ठगे, धोका दिएथे, त्यसकारण उसलाई पनि आफ्ना ससुराद्वारा ठगिए। याकुब कान्छो थिए तर जेठो बनी टोपले, तिनी एसाउको त्यो ज्येष्ठ अधिकार पनि हडप्पे लिए। त्यसपछि तिनले यो कुरा थाहा पाए कि तिनलाई जेठी लियालाई स्वास्नी हुनलाई दिइयो जब तिनले कान्छी राहेललाई मन पराएका थिए र कान्छी राहेलको बारेमा विवाह बारीको कुरा चलेको थियो। अनि तिनले यो सोचे कि कान्छी पाउनेछन्, तर जसरी तिनले जेठो दाज्यो एसाउको नकल गरी उसको आशिष हडप्नको निम्ति आमाको सहायता लिई बाख्राको छालाको रौनै रौं भएको भागमा हातमा र घिज्रोमा लगाए र तिनले इसाक पितालाई धोका दिए, एसाउको आशिष लिए, त्यसरी नै पछिबाट हामी देख्छौं कि तिनका आफ्नै छोराहरूले त्यस्तै तरिकामा छक्याए उसलाई। तिनीहरूले एउटा पाठो मारे, त्यसको रगतमा युसुफको कपडा चोबे, तिनी कहाँ ल्याए, यो भन्दै कि कसैले युसुफलाई मारेछ। मित्र, मानिसले जे रोप्छ त्यसैको कटनी पनि गर्छ। याकुबले त्यही कुराको कटनी गरे जुन कुरा उनले रोपेथे। निरन्तर याकुब आफ्ना ससुरालाई भन्छन्, 42 पदमा, मेरा बाबुका परमेश्वर जो अब्राहमका परमेश्वर जो इसाकको भय हुनुहुन्छ, यदि उहाँ मसँग नहुनु भए निश्चय नै अहिले तपाईँले मलाई रित्तै हात पठाउनु हुने थियो। तर परमेश्वरले मेरो कष्ट र मेरो हातको मेहनत देख्नुभयो र तपाईलाई गत रात हप्काउनु भएको हो। याकुबले आफ्नो व्यथा र दुःख पोखाउने समय पाए। अहिले तिनी लाबानलाई छोड्न गइरहेका छन्। तिनीहरू आपसमा विदा लिन्छन् र मिस्पाको करार बनाउनेछन्। 43 र 44 पदमा पढी म दिन्छु। भनिएको छ, लाबानले जवाबमा याकुबलाई भने, यी छोरीहरू मेरै छोरीहरू हुन्, यी नानीहरू पनि मेरै नानीहरू हुन्, यी बगालहरू मेरै बगालहरू हुन्, र तिमी यहाँ जो देख्छौ सबै मेरा हुन्। तर आज यी मेरा छोरीहरू र तिनीहरूले जन्माएका छोरा छोरीहरूलाई म के गर्न सक्छु र? अब आऊ, तिमी र म आपसमा एउटा करार बाँधौ र तिम्रो र मेरो बीचमा त्यही नै साक्षी होस्। याकुबले एउटा ढुङ्गा ल्याए र खामा जस्तै खड़ा गर्छन् र ढुङ्गाको एक थुप्रो जम्मा गरिए र त्यहाँ तिनीहरूले आपसमा शान्तिको मिलापको करार बाँधे। यसपछि हामी बाँकी पथरमा देख्छौ खानपान गरेर आपसमा छुट्टिन्छन् अनि लाबन आफ्नो बाटो लाग्छ र याकुब आफ्नो बाटोतिर लाग्छन्। यहाँ वचन अध्ययनको अन्त गर्नुभन्दा पहिले म खास कुरा उल्लेख गर्न चाहन्छु। याकुब आफ्नो लक्ष्यतिर आउन सफल भए। यद्यपि लाबन ससुरा औदिनै धेरै रिसाए पनि र तिनलाई मार्ने खालका क्रोध लिएर उसलाई खेदे पनि तिनले याकुबलाई केही गर्न सकेनन्। बाइबलले बताउँछ र लाबन स्वयंले बताउँछ कि परमेश्वरले तिनलाई त्यो गर्नबाट हस्तक्षेप गर्नुभयो। तिनीप्रति कुनै खराबी काम गर्न परमेश्वरले तिनलाई रोक्नुभयो। किन परमेश्वर तिनको पक्षमा यस विशेष समयमा? भन्दा तिनी आखिरमा परमेश्वरको चुनिएका जन थिए। अर्को कुरा, याकुब परमेश्वरको आज्ञा र इच्छा अनुसार हारानबाट र लाबानबाट छुटिए र उहाँले देखाउनु भएको प्रतिज्ञाको मुलुकमा फर्की आइरहेका थिए। तिनी परमेश्वरको इच्छा अनुसार थिए र परमेश्वरले तिनको सहायता गर्नुभयो। परमेश्वर तिनको साथमा हुनुहुन्थ्यो। परमेश्वर जहिले पनि जुनै पनि परिस्थितिमा आफ्ना जनहरूको साथ हुनुहुन्छ।
यहाँहरूको माझमा खुसीको खबर, TWR नेपालको पहिलो प्रस्तुति क्रिस्टियन गीतीय एल्बम
यीशुको प्रेम।
TWR नेपालका सम्पूर्ण क्षेत्रीय सहकर्मीहरू साथै
TWR नेपालको कार्यालयबाट प्राप्त गर्न सक्नुहुनेछ।
सुन्न नभुल्नुहोला क्रिस्टियन गीतीय एल्बम
यीशुको प्रेम।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98 4735 6789 98 4703569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।